This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
नमस्ते अनि स्वागत छ कार्यक्रम भोइस अफ साङ्ग्रिला. हजुर, सदा चाहिँ सदाको आइतबार चाहिँ राति 9:30 आउने गर्छु म तपाईँहरूको रेडियो सेटमा, रेडियो एडलेड 101.5 मेगा हर्जको तरङ्ग मार्फत. र म तपाईँहरूको साथमा हुनेछु 10:30 अर्थात् आज 1 घन्टा. यो चिसो चिसो रातमा अथवा यो चिसो चिसो साँझमा त म तपाईँहरूलाई न्यानो अभिवादनका साथमा स्वागत गर्न चाहन्छु कार्यक्रम भोइस अफ साङ्ग्रिलामा. यो भोइस अफ साङ्ग्रिला अर्को एउटा नयाँ एपिसोड यहाँहरूका लागि म लिएर आएको छु. तर श्रोताहरू, अब कार्यक्रम विधिवत रूपमा थालनी गर्नुपर्ने हुन्छ. जस्तो तपाईँहरूलाई थाहै छ, कार्यक्रमको सुरुवातमा हामी तपाईँलाई देशमा अथवा नेपालमा भएका राजनीतिक घटनाक्रम र साथमा विश्वभरि र अस्ट्रेलियामा भएका सबै खाले न्युज अथवा चाहिँ जानकारीमूलक सूचनाहरू तपाईँहरूलाई जानकारी गराउने गर्दछु. र त्यसपछि कार्यक्रममा म एउटा आज अलिकति तपाईँहरूलाई सरप्राइज छ भन्न चाहिरहेको छु. म त्यो सरप्राइज म अहिले भन्न चाहदिनँ. सरप्राइजलाई अहिलेलाई सरप्राइज नै रहन दिउँ श्रोताहरू. र म अहिलेको कार्यक्रम सुरु गर्न चाहन्छु देश विदेशमा भएका घटनाक्रमहरूबारे जानकारी न्युजबाट. हजुर, समाचारको सुरुवातमा, नेपाली काङ्ग्रेस र नेकपा एमाले सहितको 22 दलको विपक्षी गठबन्धनका नेताहरूले प्रधानमन्त्री बाबुराम भट्टराईलाई पद छाडेर राष्ट्रिय सहमतिको बाटो खुल्ला गर्न आह्वान गरेका छन्। निर्धारित समयमा संविधान लेख्न विफल भएपछि दोस्रो संविधान सभाको चुनाव घोषणा गरेको सरकारको विरोध गर्न काठमाडौँको खुला मञ्चमा शुक्रबार आमसभा आयोजना गरिएको थियो. उक्त सभामा विपक्षी नेताहरूले प्रधानमन्त्रीले पदत्याग गरेपछि बन्ने सहमतिको सरकारले नै सङ्कट समाधानको विकल्प खोज्ने बताएका थिए. माओवादीसँग विद्रोहकालदेखि वार्ताहरूमा संलग्न रहँदै आएका एमाले वरिष्ठ नेता माधव कुमार नेपालले सभामै राष्ट्रिय सहमतिको सरकारसँग समस्या समाधानका लागि हुन सक्ने 6 विकल्पहरू प्रस्तुत गरे. उनले भने संविधान सभाको नयाँ चुनावमा जाने या जनमत संग्रहको विधि अवलम्बन गर्ने, आयोगको माध्यमबाट संविधान बनाउने या संसदको चुनाव गरिकन त्यसैले 1 महिनाको निम्ति संविधान सभाको पनि काम सम्पन्न गरी 5 वर्षको संसदको चुनावमा एकैपटक जाने या छोटो समयका लागि संविधान सभाको पुनर्स्थापना गर्ने. नेताहरूले जातीय सद्भाव बिथोल्ने काममा माओवादी जिम्मेवार भएको आरोप पनि लगाए. आफूहरू संघीयता विरोधी नरहेको सबैजना नेताहरूले बताएका थिए. संविधान सभा भङ्ग गरेर माओवादीले सत्ता कब्जाको प्रयास गरेको सबैजसो नेताहरूले आरोप लगाएका थिए. काङ्ग्रेस सभापति सुशील कोइरालाले आफूहरूले कुनै पनि हालतमा लोकतन्त्र माओवादीलाई बुझाउन नसक्ने बताए. उनले भने, जहिले पनि हिजो कुरा गर्यो अर्को दिन फेर्यो. म त हैरान भएर माओवादीहरूलाई भनिदिएँ, उसो भए तपाईँहरू जानुहोस्, बन्दुकको लडाइँ लड्नुहोस्, हामी विचारको लडाइँ लडौँला. संविधान सभा भङ्ग भएपछि प्रधानमन्त्री बाबुराम भट्टराईले भेटेका सबैजसो विपक्षी नेता र पूर्व प्रधानमन्त्रीहरूले विरोध सभामा बोलेका थिए. 22 दलको विपक्षी गठबन्धनको आयोजनामा गरिएको भए पनि आमसभामा अपेक्षा गरेभन्दा न्यून उपस्थिति रहेको थियो. राष्ट्रिय लोकतान्त्रिक अभियानको नाममा गरिएको विरोध कार्यक्रममा प्रधानमन्त्रीले तत्काल पद नछोडे आन्दोलन अझ सशक्त बनाउने चेतावनी दिएको थियो. राप्रपा नेपालका अध्यक्ष कमल थापाले नयाँ चुनाव बाहेक अन्य विकल्प खोजिए सडकबाटै राज संस्थान र 2047 सालको संविधान पुनर्स्थापना गर्ने चेतावनी दिएका छन्. फेरि संविधान सभाको चुनाव वा त्यसको पुनर्स्थापना लगायतका विकल्पबारे बहस भइरहेका बेला थापाले काठमाडौँको खुला मञ्चबाट त्यस्तो चेतावनी दिएका हुन्। माओवादी र सरकार विरुद्ध बाइस पार्टीले सभा गरेको भोलिपल्ट खुल्ला मञ्चमै राप्रपा नेपालले वृहत शक्ति प्रदर्शन नाम दिएको अर्को सभा आयोजना गरेको थियो। निष्पक्ष चुनाव गराउन बहालवाला वा पूर्व प्रधान न्यायाधीशको अध्यक्षतामा सरकार गठन गरिनुपर्ने थापाको माग थियो। उनले नागार्जुन दरबारमा बसिरहेका तत्कालीन राजालाई धैर्य गर्न आग्रह गर्दै भने चुनाव भयो भने चुनावबाटै चुनाव हुन दिइएन भने लाखौं जनता सड़कमा उत्रिएर नागार्जुनबाट राजालाई नारायणहिटीमा पुनर्स्थापना गर्नेछौं। संविधान सभाको विघटनपछि गणतन्त्र कार्यान्वयन गरिएको पहिलो बैठकदेखि जेठ 14 गतिसम्मका सबै काम शून्यमा परिणत भएको थापाको तर्क थियो। उनले त्यसकै आधारमा संविधान सभाको चुनावभन्दा अगाडिको स्थितिमा देश पुगेको जिकिर गरेका थिए। अध्यक्ष थापाले राजतन्त्र विरुद्ध माओवादी र काङ्ग्रेस एमाले लगायतका दलहरूले सुरु गरेको सहयात्रालाई अप्राकृतिक सहकार्यको रूपमा अर्थ्याएका थिए। काङ्ग्रेस र एमाले माओवादीमाथि सर्वसत्तावाद लाद्न खोजेको सन्दर्भमा थापाले प्रधानमन्त्रीमाथि प्रजातान्त्रिक शक्ति समाप्त पार्ने प्रस्ताव गरेको दावी गरेका थिए। शाहीकालमा सरकारी वार्ताकार रहेका थापाले आफ्ना सहपाठी भट्टराई अर्थात् हालका प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको माओवादी टोलीसँग दाङको हापुरेमा भएको शान्तिवार्ताको प्रसङ्ग उल्लेख गर्दै त्यस्तो दावी गरेका थिए। वर्तमान प्रधानमन्त्रीले राजाले आफूलाई सत्ता दिने नदिने बारे सोधेको बताउँदै भने उनले भने अरू पार्टीहरू पनि हुँदाहुँदै तपाईँहरूलाई मात्रै कसरी दिन मिल्छ भन्दाखेरि बाबुराम भट्टराईले त त्यति बेला भनेका थिए हामी र राजा मिले अरू त साफ हुन्छन्। तर राजाले प्रजातन्त्र र प्रजातान्त्रिक शक्तिलाई समाप्त पार्न अस्वीकार गरेको उनले बताए। राजाको प्रत्यक्ष कालका शक्तिशाली मन्त्री थापाले गणतन्त्र स्थापना भइसकेपछि पनि राजसंस्था र हिन्दू राज्यको पक्षमा एवं संघीयता विरुद्ध अभियान चलाइरहेका छन्। अर्थविदहरूले राजनीतिक सहमतिमा अध्यादेशबाट भए पनि समयमै नयाँ बजेट ल्याउनुपर्ने धारणा राखेका छन्। उनीहरूले कामचलाउ सरकार भएकाले बढीमा 6 महिनाका लागि मात्र सानो आकारको बजेट ल्याउनुपर्ने बताए। कामचलाउ प्रधानमन्त्री र आलङ्कारिक राष्ट्रपति भएका बेलामा पूर्ण बजेट ल्याउन मिल्दैन। अर्थशास्त्री डाक्टर चिरञ्जीवी नेपालले राजधानीमा आइतबार अर्थात् आज साक्षात्कार कार्यक्रममा भने आर्थिक मुद्दामा केन्द्रित भएर राजनीतिक सहमतिमा बजेट ल्याउनु राम्रो हुन्छ। असहज परिस्थितिमा आएको बजेटले दीर्घकालीन रूपमा काम गर्न नसक्ने र मुलुकमा ठूलो सङ्कट निम्त्याउने पनि उनले बताए। पूर्व गभर्नर डाक्टर तिलक रावलले कामचलाउ महत्वाकांक्षी ठूलो बजेट ल्याउन नहुने तर बजेट रोकिन पनि नहुने बताए। अध्यादेशबाट भए पनि राजनीतिक सहमतिमा बजेट ल्याउनुपर्ने उनको भनाइ थियो। असहज अवस्थामा मुद्रास्फीति 7% हुनु अस्वाभाविक नभएको पनि उनले बताए। अर्थशास्त्री डाक्टर विश्वम्भर प्याकुरेलले राजनीतिक स्वार्थमा बजेट ल्याउँदा मुलुकले थेक्न नसक्ने बताए। निर्यातभन्दा आयात बढी सरकारको लगानीमा प्रति फल शून्य र 46% वैदेशिक सहयोग सरकारको नियन्त्रणभन्दा बाहिर छ। उनले भने मुलुकको अर्थतन्त्रमा जति तरलता हुन्छ सर्वसाधारण त्यति नै मारमा पर्दछन्। 429 अरबको बजेट राजनीतिक सहमतिमा ल्याउनुपर्ने उनले बताए। यसै गरी अर्का अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले राजनीतिक सहमति बन्द हडतालको अवस्थामा सरकारले लगानी मात्रै बजेट ल्याउन कठिन हुने औल्याए। बजेट व्यावहारिक भएन भने त्यो अर्थ साहित्य मात्र हुन्छ उनले भने। राजनीतिक शून्यताको अवस्थामा जनताको आकाङ्क्षा राज्यको स्रोत साधन अनुसारको बजेट ल्याइनुपर्छ। कार्यकर्ता रिजाउने सत्ताधारी पार्टी र सचिवहरूको तजबिजमा आउने बजेटले मनोमानी सिर्जना हुने पनि उनले बताए। अर्थशास्त्री डाक्टर पुष्प कणेलले दोहोरो अङ्क हासिल हुने खालको बजेट ल्याउन प्रधानमन्त्रीलाई महत्त्वपूर्ण अवसर रहेको बताए। उत्तम विकल्प राजनीतिक सहमतिमा बजेट ल्याउनु हो उनले भने। जनतालाई राहत दिने र विगतका आश्वासन बजेट मार्फत सम्बोधन गर्ने अवसर छ। माओवादीको केन्द्रीय आर्थिक सल्लाहकार डाक्टर डिलीराज खनालले अध्यादेशबाट आउने भए पनि पूर्ण बजेट आउनुपर्ने बताए। अमेरिकी राजनीतिमा अर्थ सङ्कलनको भूमिका कति प्रभावकारी छ भन्ने पछि अमेरिकी कङ्ग्रेसका लागि प्रयासरत नेपाली मूलका दर्शन रोनियारको सन्दर्भले प्रस्ट्याएको छ। आगामी अगस्तमा हुने डेमोक्रेट पार्टीको उम्मेद्वार मनोनयनका लागि रोनियारलाई कम्तीमा थप $1,00,000 जरुरी बनेको छ। आगामी अगस्त 7 प्रारम्भिक मनोनयनका लागि प्रतिस्पर्धा हुँदैछ। करिब 10 महिना अघि अर्थ सङ्कलन अभियान थालेका रोनियारले हालसम्म करिब $2,00,000 सङ्कलन गरेका छन्। शनिबार न्युयोर्कमा आयोजित एक कार्यक्रममा अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स मा पश्चिमी राज्य वासिङटनको 1 डिस्ट्रिक्टबाट उम्मेद्वार बनेका रोनीहरूले भने 1.5 महिनाभित्र $1,00,000 सङ्कलन गर्न सके पार्टी मनोनयन निश्चय छ। तपाईँहरूको मायासँगै आर्थिक सहयोग मलाई जरुरी छ। पार्टीमा मनोनयन भए आफू आगामी नोभेम्बरमा हुने चुनावमा कङ्ग्रेसम्यानको रूपमा क्यापिटल हिलमा प्रवेश गर्न सफल हुने दावी रोनियारको थियो। नेपाली अमेरिकी पत्रकार सङ्घ नेजाको अन्तर्क्रियामा बोल्दै रोनियारले आफ्नो कङ्ग्रेसम्यानको अभियानमा आप्रवासी नेपालीहरूको अहम भूमिका रहेको स्मरण गर्दै थप आर्थिक सहयोगका लागि आह्वान गरे। चुनावी रणनीति प्रभावकारी बनाउन टेलिभिजन विज्ञापन जरुरी छ। अब त्यसको समय आएको छ र त्यसका लागि पैसा महत्त्वपूर्ण पक्ष हो। टेलिभिजन प्रचारका लागि ब्रोडकास्टिङ टेलिभिजनमा झन्डै $400,000 एवं केबल टेलिभिजनमा $1,50,000 खर्च लाग्छ। अमेरिकी सङ्घीय चुनाव कानुनका अनुसार अमेरिकी नागरिकका अतिरिक्त स्थायी बसोबासको मान्यता अर्थात् ग्रिन कार्ड पाउनेहरूले उम्मेद्वारको अभियानमा आर्थिक सहयोग गर्न पाउने व्यवस्था छ। $200 बढी सहयोग गर्नेको पेसा एवं व्यवसाय खुलाउनु पर्ने हुन्छ। रोनियारलाई सहयोग गर्ने सूचीमा 1,800 रहेका छन्। सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन नेपाल आयल निगमलाई ऋण उपलब्ध गराएको छ। मन्त्री परिषदको आइतबार बिहान बसेको बैठकले नेपाल आयल निगमलाई 1,40,00,000,000 रुपियाँ ऋण दिने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले जानकारी दिए। अब आपूर्ति समस्या सुचारू हुन्छ उनले भने समस्यालाई दीर्घकालीन रूपमा कसरी समाधान गर्नेबारे सरकारले अध्ययन गरिरहेको छ। निगमले 3 अर्ब रुपियाँ सहयोग माग गरे पनि सरकारले आधाभन्दा कम ऋण दिएको हो। यसैबीच भारतीय आयल निगमले माग अनुसार तेल आपूर्ति सुचारू गरेको छ। करिब 3,20,00,000,000 रुपियाँ बक्यौता पुगेपछि 70%सम्म कटौती भएको थियो। आयल निगमले रकम तिर्ने बाचा गरेपछि शनिबारदेखि पेट्रोलियम पदार्थ लोड हुन थालेको हो। निगमका प्रवक्ता मुकुन्द ढुङ्गेलका अनुसार शनिबार रक्सौलबाट 2,000 किलो लिटर पेट्रोलियम पदार्थ लोड भएको छ। 2 दिनभित्र नै पेट्रोल सजिलै पाउन सकिनेछ भने छिटै नै डिजलको अभाव पनि हट्नेछ उनले भने। सरकारले शुक्रबार 1,40,00,000,000 रुपियाँ निगमलाई उपलब्ध गराउने निर्णय गरेपछि इन्डियन आयल कर्पोरेसनले तेल दिन तयार भएको हो। यससँगै सञ्चय कोष र नागरिक लगानी कोषबाट पनि 1,60,00,000,000 रुपियाँ दिन सरकारले निर्देशन दिएको छ। एक साता यता राजधानी लगायतका ठाउँमा पेट्रोलियम पदार्थको ठूलो अभाव रहेको थियो। अमेरिकी युवा लागु औषधको कुलतमा पर्दै गएपछि उत्पन्न अमेरिकी नेपाली युवाहरूको समस्याबारे यो अर्को एउटा समाचार रहेको छ। स्वर्णिम सपना साकारका लागि अमेरिका गए आएको एक नेपाली विद्यार्थी लागु औषधको कुलतमा फँसेपछि उनको जीवन व्यवहारिष्य बनेको छ। यहाँसम्म न्युयोर्क सहरमा उनको अत्तोपत्तो नभएपछि राष्ट्रसङ्घीय नेपाली नियोगले सोमबार 1 सूचना मार्फत प्रहरी लगायत सम्बन्धित सबै पक्षलाई उनको खोजी गरिदिन आग्रह गरेको छ। 4 वर्ष अघि आएका अमेरिका आएका भविष्य योगी विगत केही दिनदेखि न्युयोर्क सहरमा कता छन् यकिन कसैलाई थाहा छैन। नेपाली नियोगका अधिकारी अमृत राईले भने उनी म्यानहान्टको युनियन स्क्वायरतिर व्यवहारिसी अवस्थामा छन् भन्ने सुन्नमा आएको छ। हाम्रो खोजी प्रयास जारी छ। सन् 2008 विद्यार्थी भिसामा अमेरिका गएका 23 वर्षीय योगीले सुरुमा मध्यपश्चिमी राज्य मिजोरममा अध्ययन गरेका थिए। 2 सेमेस्टरको अध्ययनपछि पढ्न छाडेका योगी विभिन्न सहर हुँदै न्युयोर्क आइपुगेका थिए। अध्ययन छोडेपछि लागु औषधिको कुलतमा फँसेका योगीको न्युयोर्क बसाई सडक गल्ली र मेट्रो ट्रेन हुँदै आएको थियो। छोराको त्यो हालत सुनेपछि इजरायलमा रहेकी उनकी आमाले त्यहाँ स्थित नेपाली दूतावासलाई नेपाल फर्काउन आग्रह गरेकी थिइन्। केही दिन अघि मात्र योगीकी आमाले न्युयोर्कमा रहेका नेपाली प्राध्यापक डाक्टर तारा निरौलालाई फोन गरेर सहयोगका लागि अपिल गरेकी थिइन्। निरौलाले भने, आमाको आग्रहपछि मैले खोजी गर्ने क्रममा ज्याक्सन हाइटमा अवस्थित अलमोस्ट हस्पिटलमा योगीलाई भेटेको थिएँ। उनी कमजोर र काँपिरहेको अवस्थामा थिए। गम्भीर स्वास्थ्य अवस्थामा सडकमा भेटिएपछि प्रहरीले उनलाई अस्पताल पुर्याएको थियो। निरौलाले उनीलाई योगीलाई सम्झाइ बुझाएपछि योगीले नेपाल फर्किने बताएका थिए। नेपाली नियोगका अधिकारीहरूसहित निरौला अर्को दिन अस्पताल पुग्दा भने योगी त्यहाँ थिएनन्। उनी कहाँ छन् पत्तो छैन, खोजी जारी रहेको छ। यसअघि यस्तै अवस्थामा रहेपछि काठमाडौँका रमण पाण्डेलाई अथक प्रयासपछि नेपाल फर्काइएको थियो। हजुर श्रोताहरू, आजका लागि देश विदेशमा भएका घटनाक्रमहरूबारे जानकारी यति नै र कार्यक्रमको अब म एन्टरटेन्मेन्ट सेगमेन्ट मनोरञ्जनात्मक सेगमेन्ट तिर लाग्दैछु। यो खबर अथवा यो न्युज पछि म कार्यक्रम सुरु गर्न चाहन्छु। बिहान उठ्ने बित्तिकै हिमालय देख्न पाइयोस्, रामकृष्ण ढकालको आवाजमा रहेको गीत अहिलेलाई सुनौ। हजुर श्रोताहरू, रामकृष्ण ढकालको आवाजमा अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिहान उठ्ने बित्तिकै हिमालय देख्न पाइयोस्। हामी नेपालीहरू देश विदेश जहाँ रहे पनि नेपालप्रतिको आफू जन्मेको जन्मभूमिप्रतिको माया सबैलाई हुन्छ। यस्तै भावनाले भरिएको यो गीत थियो रामकृष्ण ढकालको आवाजमा र तपाईँहरू ब्याकग्राउन्डमा सुनिराख्नु पनि भएको छ। र श्रोताहरू, मैले तपाईँलाई कार्यक्रम को सुरुमा भनेको थिएँ आज तपाईँ म तपाईँहरूलाई एउटा सरप्राइज दिनेछु भनेर, सरप्राइज मैले भनेर भने तर यसलाई सरप्राइज भन्दा पनि एउटा कन्टेस्टको आधारमा मैले कन्टेस्ट भन्न चाहन्छु। जस्तो तपाईँहरूलाई थाहा नै छ, आगामी जुन 22 तारिक अर्थात् यो महिनाको 22 तारिकका दिन रबिन एन्ड न्यू रिभोल्युसन एडलेडमा आउँदैछन्। उनी आफ्नो कन्सर्ट लिएर नेपाली रक स्टार रबिन तामाङ अर्थात् उनी आफ्नो ब्यान्डसँग आउँदैछन्, रबिन एन्ड न्यू रिभोल्युसन लिएर। रमिना न्यू रिभोल्युसनको कन्सर्टका लागि मात्र अब 12 दिन बाँकी छ श्रोताहरू. आशा छ तपाईँहरूले उक्त कार्यक्रम छुटाउनु हुने छैन. यही सन्दर्भमा म तपाईँहरूलाई केही प्रश्नहरू राख्नेछु र यदि तपाईँले उक्त प्रश्नहरूको सही एन्सर दिएको खण्डमा तपाईँले जित्न सक्नुहुनेछ रबिन एन्ड न्यू रिभोल्युसन को कन्सर्टको फ्री टिकट्स विथ वान कम्प्लिमेन्ट्री ड्रिङ्क्स. हु हजुर श्रोताहरू, तपाईँले जित्न सक्नुहुनेछ रबिन एन्ड न्यू रिभोल्युसनका टिकट, जो चाहिँ म यहाँहरूलाई क्वेसन सोधेपछि तपाईँहरूले सही एन्सर दिएको खण्डमा तपाईँहरूले पाउनुहुनेछ. र श्रोताहरू, त्योभन्दा अगाडि म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु कसरी अब कुनै पनि एउटा कार्यक्रमको अथवा चाहिँ कुनै पनि एउटा कम्पिटिसनको रुल्स एन्ड रेगुलेसन हुन्छ, त्यो अनुसार म तपाईँलाई छोटो छोटकरीमा जानकारी गराउन चाहन्छु यस बारेमा. जसले सही एन्सर दिनुहुनेछ उहाँहरूको नाम लकी ड्रमा जा पर्नेछ र लकी ड्रमा पर्ने सफल नामहरूमध्ये तिनजनाले जित्न सक्नुहुनेछ फ्री टिकट्स फर रबिन एन्ड न्यू रिभोल्युसन. एन्ड साथमा उहाँहरूले पाउनुहुनेछ, टिकट त पाउनुहुने नै छ, साथमा वान कम्प्लिमेन्ट्री ड्रिङ्क पनि रहनेछ. उक्त तिनजनाको नाम गोला प्रथाद्वारा छानिनेछ. तपाईँहरू जति पनि श्रोताहरूले मलाई फेसबुकमा अर्थात् स्टुडियोको यो कार्यक्रम प्रसारण हुने बेलासम्म तपाईँले स्टुडियोको फोनमा फोन गरेर पनि तपाईँले सही एन्सर दिन सक्नुहुनेछ. तपाईँले प्रश्नको सबै सही जवाफ हामीलाई हाम्रो भोइस अफ साङ्ग्रिलाका आवाजहरूको फेसबुकमा म्यासेज गर्न पनि सक्नुहुनेछ भने यो कार्यक्रम प्रसारण हुने बेलासम्म मैले तपाईँलाई भर्खरै जानकारी गराएँ. स्टुडियोको फोन नम्बर रहेको छ 8313500. हजुर 8313500. तपाईँ मलाई फोन गरेर क्वेसनको आन्सर भन्न सक्नुहुनेछ र म तपाईँहरूको नाम र नम्बर लिएर तुरुन्तै तपाईँहरूलाई म लक्की ड्रमा राख्नेछु र लक्की ड्र मार्फत गोला प्रथाद्वारा तिनजनाको नाम सेलेक्सन हुनेछ जसले पाउनुहुनेछ रबिन एन्ड न्यू रिभोल्युसनको टिकट विथ वान कम्प्लिमेन्ट्री फ्री ड्रिङ्क. र यो कार्यक्रमको यो कम्पिटिसनको अर्थात् यो तपाईँले नतिजा नेक्स्ट विक हाम्रो 17 तारिक पर्दछ सन्डे. 17 तारिकको कार्यक्रमको अन्त्यमा म तपाईँहरूलाई जानकारी गराउनेछु अथवा चाहिँ को विजेता हुनुभयो भन्ने बारेमा जानकारी गराउनेछु. र श्रोताहरू, तपाईँले त थाहा पाइसक्नुभयो आज म तपाईँहरूलाई राख्न जाँदैछु केही क्वेसनहरू र तपाईँहरूले दिनुपर्नेछ त्यस ती क्वेसनको सही एन्सर र तपाईँले जित्न सक्नुहुन्छ 3 टिकट कन्सर्टको लागि रबिन एन्ड न्यू रिभोल्युसनको कन्सर्ट जुन 22 तारिकमा हुँदैछ. हजुर, अहिलेलाई म एउटा गीत सुनाउन चाहँदै जाँदैछु रबिन एन्ड न्यू रिभोल्युसनको 13,000.
मेरो मन मरि गयो, मेरो मुटु फुट्यो, तिम्रो इज्जत विपन्न पागल भयो. हाम्रो खाली गल्ती गरिब देश बन्द आयो, ओ गाली बल्दिएन कसरी नसोधा के भयो, थाहा छैन कहाँ हरायो. देउरालीको बाटोमा यहाँ यस्तो सधैँ हुन्थ्यो, किन भएको जस्तो नगर. आँखा चिम्म गरी कान चोपेर मुखले चुप लाग. हिजो हाम्रो घरमा दाजु भाइ दिदी बहिनी दिनका दिन हराउँथ्यो, कसरी नसोधा के भयो, थाहा छैन कहाँ हरायो. 13,000 जना. Have you heard the sound of the one hand? Do you know the secrets in the way? Do you ask God's forgiveness for all that you have sinned? Do you hear the cries of children? The bombs fall from above. Do you know this in the name of freedom? Something that they've never known. Thank you.
डर लाग्न छोड्यो हामीले बुझेर लोकतन्त्र ल्यायो सुन्दैछौ जनतालाई शान्ति चाहियो हाम्रो खाली गति हामी आफै उठ्न पर्यो गाडी बाँधिएन जसरी नसोधा के भयो थाहा छैन बचाइदियो नसोधा के भयो थाहा छैन कहाँ हरायो तेह्र हजार जना
हजुर भर्खरै सुन्नुभयो तपाईँले रबिन एन्ड न्यू रिभोल्युसनको 13,000 हजुर यो रबिन एन्ड न्यू रिभोल्युसनको बिल्कुलै नयाँ गीत हो र मैले रेडियो एडिलेड 101.5 मार्फत तपाईँहरूलाई पहिलोचोटि सुनाएँ भोइस अफ साङ्ग्रिलामा र अहिले तपाईँ सुन्दै हुनुहुन्छ भोइस अफ साङ्ग्रिला र म तपाईँको साथमा छु सञ्जय र श्रोताहरू मैले तपाईँलाई पूर्व जानकारी गराएअनुसार मैले तपाईँहरूलाई क्वेसन सोध्दैछु केही मैले तिनवटा क्वेसन सोध्नेछु तपाईँहरूलाई जसको आन्सर तपाईँले हामीलाई फेसबुक मार्फत अर्थात् फेसबुकको मेसेज बक्समा ड्रप गर्न पनि सक्नुहुन्छ र आफूले पठाएको आन्सरको साथमा तपाईँले आफ्नो नाम र नम्बर पनि छोड्नुपर्ने हुन्छ किनकि तपाईँले यदि विनर तपाईँले जित्नुभयो भनेदेखि मैले तपाईँलाई कन्ट्याक्ट गर्न सजिलो होस् होइन त र यदि तपाईँ सिधै मलाई फोन गरेर एन्सर भन्न चाहनुहुन्छ भनेदेखि म तपाईँले डायल गर्नुपर्ने हुन्छ 8313500 अर्थात् 8313500 हजुर यो स्टुडियोको नम्बर हो र तपाईँले फोन गर्न सक्नुहुन्छ सिधै यहीँ मलाई र अहिलेलाई म तपाईँलाई पहिलो प्रश्न राख्न जाँदैछु रबिन तामाङको जन्म कहिले भएको थियो हजुर प्रश्न एकपटक फेरि रबिन तामाङको जन्म कहिले भएको थियो फुल डेट भन्नुपर्ने छ तपाईँले हजुर यो पहिलो प्रश्न मैले तपाईँहरूलाई राखेँ रबिन तामाङको जन्म कहिले भएको थियो र श्रोताहरू श्रोता साथीहरू फेसबुकको पेज खुली खुल्ला छ तपाईँ जस बेला पनि आफ्नो एन्सर यो फेसबुक भोइस अफ साङ्गिलाको फेसबुकमा मेसेज गरेर पठाउन सक्नुहुन्छ र लक्की ड्रमा परेर गोला प्रथाद्वारा छानिनुभएका तिनजना श्रोताहरूले पाउनुहुनेछ रबिन एन्ड न्यू रिभोल्युसनको फ्री टिकट्स विथ वान कम्प्लिमेन्ट्री ड्रिङ्क र अहिलेलाई फेरि म अर्को एउटा गीत राख्न जाँदैछु श्रोताहरू दिवस गुरुङको आवाजमा माछी काँडै माछी काँडैले भर्खरै सुन्नुभयो श्रोताहरू दिवस गुरुङको आवाजमा यो भोइस अफ साङ्गिलामा पहिलोपल्ट मैले बजाएँ तपाईँहरूका लागि दिवस गुरुङको आवाजमा माछी काँडैले एकदमै रमाइलो गीत थियो श्रोताहरू मैले तपाईँलाई पहिलो प्रश्न राखेको थिएँ रबिन तामाङको जन्म कहिले भएको थियो तपाईँले पुरा मिति भन्नुपर्ने हुन्छ र यसै गरी म तपाईँलाई अर्को प्रश्न राख्न जाँदैछु यो मेरो दोस्रो प्रश्न हो रबिन तामाङले कति वर्षको उमेर हुँदा आफ्नो गायन यात्रा सुरु गरेका थिए रबिन तामाङले कति वर्षको हुँदा आफ्नो गायन यात्रा अर्थात् प्रोफेसनल सिङ्गिङ करियर कति वर्षको उमेर हुँदा उनले स्टार्ट गरेका थिए तपाईँले भन्नुपर्ने हुन्छ हामीलाई र तपाईँले यो यसको एन्सर दुईवटा क्वेसन मैले तपाईँहरूलाई भनिसकेँ अर्को एउटा क्वेसन आउन बाँकी छ यदि तपाईँले तिनटै क्वेसन सुनिसकेपछि तपाईँले आफ्नो तिनटै क्वेसनको सही जवाफ हामीलाई फेसबुक को मेसेज बक्समा ड्रप गर्न सक्नुहुन्छ र तपाईँ यदि फोन गरेर डाइरेक्ट भन्न चाहनुहुन्छ भनेदेखि तपाईँको आफ्नै आवाजमा तपाईँ फोन गर्न सक्नुहुन्छ 8313500 र तपाईँ अहिले सुन्दै हुनुहुन्छ भोइस अफ साङ्गिला रेडियो एडलेड 101.5 मेगाहर्जमा र तपाईँ यसलाई अनलाइन सुन्न चाहनुहुन्छ भनेदेखि यदि अनलाइन पनि सुन्न सक्नुहुन्छ त्यसको लागि तपाईँले लगइन गर्नुपर्ने हुन्छ radio.edilade.edu.au र श्रोताहरू अहिले म तपाईँलाई अर्को एउटा जानकारी गराउन जानकारी दिन गइरहेको छु पछिल्लो समयमा अस्ट्रेलियामा नेपाली फिल्महरू नेपाली चलचित्रको लोकप्रियता एकदमै बढेर गएको छ विशेष गरी त्योभन्दा अगाडि पनि केही समय अगाडि पनि नेपाली फिल्महरू अस्ट्रेलियामा नआएका होइनन् आएका थिए तर त्यस्तो राम्रो चलिरहेको थिएन तर पछिल्लो समयमा लुट फिल्म जति जब हिट भयो र नेपाली अस्ट्रेलियामा पनि त्यसले सफलता पायो लोकप्रियता पायो त्यसपछि नेपाली फिल्महरूको बजार अस्ट्रेलियामा पनि बढेको छ यो तपाईँ सबै हामीले थाहा पाएकै कुरो हो तर म यसबारेमा छोटो जानकारी गराउन चाहन्छु यहाँहरूलाई नेपाली चलचित्रहरूले अस्ट्रेलियामा राम्रो बजार पाउन थालेका छन् अबको आउने केही महिनाभित्रमै करिब एक दर्जन नेपाली चलचित्रहरू अस्ट्रेलिया आउने भएका छन् पछिल्लो समयमा अस्ट्रेलिया नेपाली चलचित्रका लागि सुनौलो बजारको रूपमा विकास हुँदै गएको छ लुट चलचित्रले अत्याधिक सफलता पाएपछि अस्ट्रेलियाभित्र नै क्रमले तीव्रता पाएको हो त्यस लगत्तै यहाँ ल्याइएको चप्पली हाइडले पनि अहिलेसम्म राम्रो बजार लिइरहेको छ अहिलेसम्म यहाँ नेपालमा राम्रो बजार लिइसकेका विभिन्न एक दर्जनभन्दा धेरै नेपाली चलचित्रहरूले राम्रो व्यवसाय गरिसकेका छन् राम्रो र दर्शकको चाहना अनुसार चलचित्र निर्माण भए नेपाली चलचित्रहरूले पनि विदेशी बजार पाउने सम्भावना बढ्दै गएको छ नेपाली युवा युवतीहरूका साथै सबै उमेरका दर्शकले नेपाली चलचित्र मन पराउने भएकाले चलचित्र ल्याउने क्रममा वृद्धि भएको हो यहाँ चलचित्र ल्याइएपछि यहाँका सबै राज्यहरूमा चलाउन पाइने र बजार पनि राम्रो भएकाले नेपाली चलचित्रको बजार विकास हुँदै गएको उनीहरूको भनाइ छ अर्थात् फिल्म ल्याउनेहरूको भनाइ छ भनौँ न यहाँ अस्ट्रेलियामा ल्याइसकेपछि फिल्म चल्ला नचल्ला मान्छेले हेर्लान् नहेर्लान् भन्ने त्यो चाहिँ ल्याउने जुन संस्था छन् तिनीहरूलाई इभेन्ट अर्गनाइजरहरू छन् जुन उनीहरूले त्यस्तो उद्धृत गरेका हुन् धेरै नेपाली चलचित्रहरूले अस्ट्रेलियाको बजार पाइरहेको भए पनि चलचित्रका कलाकारहरू भने काम कम आउने गरेका छन् आफ्नो चलचित्र प्रमोसनका लागि रेखा थापा एकपटक आएकी थिइन् आएकी भए पनि अन्य कलाकारहरू खासै आएका छैनन् अहिले सिडनीमा अपवाद र मेलबर्नमा चप्पली हाइट प्रदर्शन भइरहेको छ सबै प्रकारका नेपाली चलचित्रहरूले बजार पाइरहेको अवस्थामा अहिलेसम्म कलात्मक चलचित्र दास ढुङ्गादेखि त्रिकोणात्मक प्रेम लभ स्टोरी खालको ट्राइङ्गल लभ स्टोरी फिल्म मिस्युसम्म प्रदर्शन भइसकेका छन् र भविष्यमा पनि केही राम्रा चलचित्रहरू आउने तयारीमा छन्. जस्तै हाइवे अब छोटो समयमा नै भुवन केसी पनि आउँदैछन् सायद चलचित्र. मेरो एउटा साथी छ सायद एउटा भुवन केसीको पछिल्लो चलचित्र साथी म तिम्रो. सरी माफ गर्नुहोला श्रोताहरू, मैले मेरो एउटा साथी छ भने तर त्यसको सही त्यो गलत थियो. साथी म तिम्रो भन्ने चलचित्र ल्याएर भुवन केसी आफै आउँदैछन् अस्ट्रेलिया टुरमा. र श्रोताहरू, योभन्दा अगाडि मैले तपाईँलाई दोस्रो प्रश्न सोधेको थिएँ रबिन तामाङको बारेमा. रबिन तामाङ पहिलो प्रश्न थियो रबिन तामाङको जन्म कहिले भएको थियो र दोस्रो प्रश्न थियो रबिन तामाङले कति वर्षको हुँदा आफ्नो प्रोफेसनल म्युजिकल करियर सुरु गरेका थिए. तपाईँले उनको उमेर भन्नुपर्ने हुन्छ, कति वर्षको हुँदा उनले आफ्नो गायन यात्रा सुरु गरेका थिए. र श्रोताहरू, अहिले म तपाईँलाई फेरि एउटा अर्को गीत सुनाउन गइरहेको छु. रबिन तामाङकै आवाजमा म मौन तामा अल्झिरहेको एउटा जीवन.
Once we are smart.
श्रोताहरू, भर्खरै तपाईँले सुन्नुभयो रविन एन्ड न्यू रिभोल्युसनको म मोहन तामा अल्जिराईको एउटा जीवन. एकदमै रकिङ पर्फर्मेन्स थियो यो रविन एन्ड न्यू रिभोल्युसनको. श्रोताहरू, मैले तपाईँलाई आजको कार्यक्रममा केही प्रश्नहरू सोधेको छु. रविन एन्ड न्यू रिभोल्युसन एडिलेडमा यही जुन बाइस तारिकका दिन पर्फर्म गर्दैछन्, कन्सर्ट गर्दैछन्. उनको कन्सर्ट हेर्न तपाईँहरू नछुटाउनुहोला भन्न चाहन्छु म. यदि तपाईँ रविन एन्ड न्यू रिभोल्युसनको कन्सर्ट हेर्न चाहनुहुन्छ भनेदेखि, फ्रीमा हेर्न चाहनुहुन्छ भनेदेखि, तपाईँले केही प्रक्रियाहरू पुरा गर्नुपर्ने हुन्छ. प्रक्रिया भन्नाले मैले तपाईँहरूलाई दुईवटा क्वेसन सोधिसकेको छु रविन तामाङको बारेमा. पहिलो क्वेसन थियो, रविन तामाङको जन्म कहिले भएको थियो. तपाईँले पुरा जन्ममिति भन्नुपर्नेछ, जस्तै गते, महिना र साल. त्यस्तै मैले अर्को प्रश्न सोधेको थिएँ, रविन तामाङले कति वर्षको हुँदा आफ्नो गायन यात्रा सुरु गरेका थिए, कति वर्षको हुँदा उनको उमेर भन्नुपर्ने हुन्छ, जब ना कि साल भनौँ न 1996 अथवा 1997 त्यो होइन. कति वर्ष उनी कति वर्षको थिए उनले आफ्नो करियर सुरु गर्दाखेरि. र म अर्को एउटा तेस्रो प्रश्न राख्न जाँदैछु. तेस्रो प्रश्न रहेको छ, रविन एन्ड न्यू रिभोल्युसनको कन्सर्ट एडिलेडमा जुन 22 तारिकमा हुँदैछ. अब तपाईँले भन्नुपर्ने हुन्छ एडिलेडको कुन ठाउँमा हुँदैछ, अर्थात् तब एडिलेडमा रविन एन्ड न्यू रिभोल्युसनको कन्सर्ट हुने भेन्यूको एड्रेस भन्नुपर्नेछ, नाम र एड्रेस भन्नुपर्नेछ. यो अलिकति सजिलो क्वेसन मैले तपाईँहरूलाई दिएको छु, ताकि तपाईँहरूलाई पनि सजिलो होस्. मेरो मैले सोधेको क्वेसन साह्रै गाह्रो भयो भन्ने मान्न सक्नुहुन्छ. त्यसका लागि मैले तपाईँहरूलाई तेस्रो क्वेसन अलिकति सजिलो दिएको छु, सायद तपाईँहरूले सजिलै पत्ता लगाउन सक्नुहुनेछ यसको एन्सर. यसै क्रममा मलाई इन्द्र अधिकारीजीले म्यासेज पठाउनु भएको छ. उहाँले भन्नुभएको छ, बर्थडे चाहिँ 23 जुनमा हो जस्तो लाग्छ, तर अब सालबारे थाहा छैन भन्नुभएको छ. तर इन्द्रजी माफ गर्नुहोला, तपाईँको गेस मिल्न सकेन. र उहाँले 1996 उनले आफ्नो करियर स्टार्ट गरेका थिए भन्नुभएको थियो, तर मैले फेरि तपाईँहरूलाई प्रस्ट्याइसकेको छु. श्रोताहरू, रविन तामाङले आफ्नो करियर स्टार्ट गर्दा उनको उमेर कति थियो, कति वर्षका थिए उनी, तपाईँले त्यो भन्नुपर्नेछ वर्ष. र तेस्रो क्वेसन थियो तपाईँले एडिलेडमा हुने कन्सर्ट हुने भेन्यूको नाम र एड्रेस भन्नुपर्नेछ. र श्रोताहरू, तपाईँले तिनटै क्वेसन थाहा पाइसक्नु भएको छ. र अब फ्री टिकट जित्नका लागि तपाईँले गर्नुपर्नेछ भन्दाखेरि, मैले अगाडि नै भनिसकेको छु, भोइस अफ साङ्ग्रिलाको म्यासेज बक्समा तपाईँले तिनटै क्वेसनको सही एन्सर आफ्नो नाम र नम्बरका साथमा म्यासेज गर्न सक्नुहुन्छ, या चाहिँ स्टुडियोको टेलिफोनमा तपाईँ फोन गर्न सक्नुहुन्छ 8313500. मसँग जम्मी अब 14-15 मिनट बाँकी छ. यस अवधिभित्रमा तपाईँले फेरि तपाईँले फोन गरेर सही एन्सर दिन सक्नुहुनेछ. र यो कार्यक्रम यो क्वेसनको आन्सर्सहरू तपाईँ आज मात्रै नभएर आगामी कार्यक्रममा पनि, आगामी 17 तारिकको कार्यक्रममा पनि सेन्ड गर्न सक्नुहुन्छ, या चाहिँ यो एक हप्ता छ तपाईँहरूका लागि भन्नुपर्छ. एक हप्ताभित्रमा तपाईँहरूले यो तिनवटा क्वेसनको आन्सर पत्ता लगाएर हामीलाई पठाइसक्नुपर्नेछ. र आन्सरको सही, ज जसले सही एन्सर पठाउनुहुन्छ उहाँहरूको नाम लकी ड्रमा पर्नेछ, र लकी ड्र मार्फत तिनजना श्रोताहरूको नाम गोला प्रथाद्वारा छानिनेछ, र उहाँहरूले जित्नुहुनेछ फ्री टिकट्स, वान अफ इच. तिनजनाले प्राप्त गर्न सक्नुहुनेछ तिनवटा टिकट विथ वान कम्प्लिमेन्ट्री ड्रिङ्क. र श्रोताहरू, अहिलेलाई म फेरि अर्को एउटा गीत राख्न चाहँदैछु. आयुर्वेद समूहको स्वरमा यो हामी आयौँ. हजुर, हामी आयौँ आयुर्वेद समूहको यो बिल्कुलै नयाँ गीत, पहिलोपटक रेडियो एडिलेड भोइस अफ साङ्ग्रिलामा तपाईँहरू सुन्दै हुनुहुन्छ 101.5 मेगाहर्जमा भोइस अफ साङ्ग्रिला.
아저씨 돌이켜 태우 아저씨 뭐 잔고 태우 마 Money's money, money's money 깊어 졸라 요새 너까지 마
आयुर्वेद समूहको यो गीत थियो हामी आयौँ आधै रातमा, एकदमै बिल्कुलै नयाँ गीत, पहिलोपल्ट भोइस अफ साङ्ग्रिलामा रेडियो वेयरलेट 101.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्ग्रिला र म तपाईँहरूको साथमा छु सञ्जय. र श्रोताहरू, यस बेला स्टुडियोको घडीमा 10:19:25 गएको छ र बाहिर एकदमै जाडो जाडो छ. श्रोताहरू, तपाईँहरू पनि घरमा न्यानो न्यानो लुगा लगाएर न्यानो न्यानो खानेकुराहरू खाएर सुत्ने तर्खरमा हुनुहुन्छ होला, बेडमा बसेर रेडियो सुन्दै हुनुहुन्छ होला, अथवा कोही चाहिँ आराम गरेर सुन्दै हुनुहुन्छ रेडियो भनेदेखि तपाईँ सुन्दै गर्नुहोस् रेडियो भोइस अफ साङ्ग्रिला. र म तपाईँहरूलाई मैले सोधेको थिएँ रविन तामाङको बारेमा, तिनवटा क्वेसन मैले तपाईँहरूलाई राखिसकेको छु. एज आजको कार्यक्रममा मैले तपाईँहरूलाई तिनवटा क्वेसन सोधेको थिएँ, तिनवटा क्वेसनको एन्सर मिलाउनेहरूले तपाईँ जित्न सक्नुहुनेछ तिनवटा टिकट, जस जुन चाहिँ 22 जुनमा हुँदैछ एडलेडमा रविन एन्ड न्यू रिभोल्युसनको कन्सर्ट. र पहिलो क्वेसन मैले राखेको थिएँ, रविन तामाङको जन्म कहिले भएको थियो, गते महिना र साल भन्नुपर्ने हुन्छ. दोस्रो क्वेसन थियो, रविन तामाङले कति वर्षको हुँदा आफ्नो गायन यात्रा सुरु गरेका थिए, तपाईँले उनको उमेर भन्नुपर्ने हुन्छ, उनी कति वर्षका थिए जब उनले आफ्नो प्रोफेसनल सिङ्गिङ करियर स्टार्ट गरेका थिए. र तेस्रो प्रश्न र एकदमै इजी प्रश्न थियो, रविन एन्ड न्यू रिभोल्युसनको कन्सर्ट एडलेडमा कहाँ हुँदैछ, तपाईँले भन्नुपर्ने हुन्छ भेन्यूको नाम र एड्रेस. तपाईँले आफ्नो सही म्यासेज भोइस अफ साङ्ग्रिलाको फेसबुक पेजमा म्यासेज पठाउन सक्नुहुन्छ. र यो क्वेसनको आन्सर यदि तपाईँहरूले पठाउनुहुनेछ भन्ने आशा लिएको छु. र यो कन्टेक्स्टको नतिजा आगामी कार्यक्रम 17 तारिकमा पर्दछ सन्डे, र सन्डेको कार्यक्रममा म यहाँहरूसम्म आउनेछु र तपाईँहरूलाई त्यति बेलासम्म तपाईँहरूले आफ्नो सोर्स यताउता जताबाट खोजेर हुन्छ रविन तामाङको बारेमा पत्ता लगाउनुहोस् र मैले सोधेका प्रश्नहरूको सबै जवाफ दिनुहोस् र जित्नुहोस् तिनवटा टिकट रविन एन्ड न्यू रिभोल्युसनको. तिनवटा टिकट हजुर श्रोताहरू. अब म फेरि अर्को एउटा गीत राख्न चाहँदैछु यहाँ. चञ्चल चञ्चल चलचित्र अपवादबाट, चलचित्र अपवाद एडिलेडमा त आएको छैन तर सिडनी मेलबर्नतिर चलिरहेको छ जहाँसम्म मलाई लाग्छ। र चञ्चल चञ्चल अहिले सुगम पोखरेल र साथीहरूको आवाजमा सुनाउन जाँदैछु चलचित्र अपवादबाट। हजुर श्रोताहरू, भर्खरै मलाई एउटा अर्को म्यासेज प्राप्त भएको छ। मैले सोधेका तिनवटा प्रश्नहरूमध्ये दुईवटा क्वेसनको एन्सर मिलाउनु भएको छ देवी कटेलले, र स्टिल यु हेभ गट देवीजी, तपाईँसँग अझै टाइम छ, एक हप्ता बाँकी छ, एक हप्ताभित्रमा तपाईँ अर्को क्वेसनको पनि एन्सर दिन सक्नुहुनेछ। तपाईँले दिनुभएको दुईवटा क्वेसन, जुन क्वेसन थियो फर्स्ट क्वेसन रविन तामाङको जन्म त्यो मिलाउनु भएको छ भनेदेखि, अर्को क्वेसन रविन तामाङको कन्सर्ट एडलेडमा हुने कन्सर्टको भेन्यूको तपाईँले नाम र एड्रेस पनि सही जवाफ दिनुभएको छ, तर उनले कति वर्षको उमेरमा आफ्नो करियर सुरु गरेका थिए त्यसको आन्सर भने चाहिँ गलत दिनुभएको छ। तर नेभर माइन्ड, तपाईँसँग स्टिल एक हप्ता बाँकी छ, त्यसमा पत्ता लगाउनुहोस् र हाम्रो फेसबुकमा मेसेज पठाउनुहोस् र तपाईँ लक्की ड्रमा पर्न सक्नुहुन्छ। हजुर श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ भोइस अफ साङ्ग्रिला रेडियो एडलेड 101.5 मेगाहर्जमा, र म तपाईँको साथमा छु सञ्जय। श्रोताहरू, तपाईँलाई मनोरञ्जन सूचना, न्युज भ्युज, अनि त्यसपछि गएर मनोरञ्जन साथमा विभिन्न स्वास्थ्यवर्धक जानकारीहरूका साथमा हामी आउने गर्छौँ हरेक आइतबार 9:30 बजेदेखि 10:30 बजेसम्म, र आज पनि हामी यहाँ आयौँ, उपस्थित भयौँ भोइस अफ साङ्गिलामा। 10:30 बज्नको लागि अझै 5 मिनट बाँकी छ श्रोताहरू, यही छिटो छिटो म तपाईँहरूलाई एउटा रोचक जानकारी त भन्न मिल्दैन तर हेल्थ सम्बन्धी जानकारी छ, खानेकुरामा अथवा चाहिँ लसुनको फाइदाहरू र त्यस्तै गोलभेडाको फाइदाबारे म तपाईँहरूलाई जानकारी गराउँदैछु। सबैले थाहा पाउनुभएकै कुरो हो लसुनका फाइदाहरू कति फाइदाजनक हुन्छ, र तैपनि म तपाईँहरूलाई सुनाउन चाहन्छु लसुनका विभिन्न फाइदाहरू। हरेक पटकको नयाँ अनुसन्धानले देखाउँदै आएको छ, हालै भएको अनुसन्धान अनुसार यसमा पाइने एउटा तत्त्व भोजनलाई विषाक्त बनाउने ब्याक्टेरियासँग लड्न प्रभावकारी साबित हुनसक्छ। यो अनुसन्धान जर्नल अफ एन्टी माइक्रोबायोल केमोथेरापीमा प्रकाशित छ। त्यो अनुसन्धान अनुसार खानपानमा लसुन प्रयोग गर्ने त गरे त्यसले एन्टिबायोटिक भन्दा पनि बढी लाभ दिन्छ। वासिङटन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले लसुनमा पाइने डाइलिल सल्फाइड तत्त्व विषाणुद्वारा बनाइने जहरिलो पत्रलाई तोड्न सफल हुन्छ। यति मात्र नभएर त्यो तत्त्वले औषधिभन्दा पनि राम्रो काम गर्छ, कम समयमै प्रभाव समेत पार्छ। यो अनुसन्धानले भोजन र मासुलाई विषाक्त हुनबाट जोगाउन सघाउँछ। लसुनमा पाइने तत्त्वले भोजन र पर्यावरणमा एउटा विषाणुको खतरालाई कम गर्न सक्छ। हजुर, यो लसुनको महत्त्वबारे मैले तपाईँलाई जानकारी गराएँ। यसै गरी अब गोलभेडाको बारेमा जानकारी गराउँदैछु श्रोताहरू। गोलभेडा खाएर छालालाई स्वस्थ राख्न सकिन्छ र घामको असरबाट समेत बच्न सकिन्छ। हजुर, अस्ट्रेलियाको घाम अलिकति खतरनाक छ, कडा छ, त्यो भएर गोलभेडा खान सुरु गर्नुपर्ने भयो श्रोताहरू। तपाईँहरूले यो अध्ययन न्यूक्यासल युनिभर्सिटीको एउटा दलले गरेको हो। अध्ययनमा के पाइयो भने गोलभेडामा एउटा यस्तो तत्त्व हुन्छ जसले घामबाट छालाको रक्षा गर्छ। त्यो तत्त्वलाई लाइकोपिन भनिन्छ भने यही तत्त्वले गर्दा गोलभेडाको रङ रातो हुन्छ। अनुसन्धान अनुसार जवान राख्न सहयोगी रहेको यो तत्त्व पाकेको गोलभेडामा उच्च मात्रामा रहन्छ। गोलभेडा खाएपछि घामको राम्ररी सामना गर्न सकिन्छ भने छालाको सुरक्षा समेत हुन्छ। गोलभेडाको सुरक्षा प्रभाव महत्त्वपूर्ण हुन्छ। यसबाट छाला र शरीरको कोशिकामा ऊर्जा मिल्छ, त्यसैले व्यक्ति विशेषलाई जवान बनाइराख्न सघाउ पुग्छ। हजुर श्रोताहरू, मैले तपाईँलाई गोलभेडा र लसुनको महत्त्वबारे जानकारी गराएँ। गोलभेडालाई यहाँ भन्ने गरिन्छ चेरी टमाटो। तपाईँहरू चेरी टमाटो खान सुरु गर्नुहोस् आजदेखि। तर म अहिलेलाई भने मैले बिदा माग्नुपर्ने बेला भएको छ। स्टुडियोको घडीमा 10:28 गइसकेको छ, जम्मा 2 बाँकी छ मसँग। र मैले तपाईँहरूलाई आज 3 क्वेसन सोधेको थिएँ र त्यो क्वेसनहरू म फेसबुक पेजमा पनि राख्नेछु। तपाईँहरू फेसबुक पेजबाट क्वेसन को आन्सर दिन सक्नुहुनेछ। र यस क्वेसनमा जस जसले मिलाउनुहुनेछ उहाँहरूको नाम म नेक्स्ट विकको प्रोग्राममा अनाउन्स गर्नेछु। र लकी ड्र मार्फत तिनजना श्रोताहरूलाई छानिनुहुनेछ, जसले चाहिँ प्राप्त गर्नुहुनेछ 3 टिकट, 3 फ्री टिकट। र अहिलेलाई श्रोताहरू, म यहाँहरूसँग बिदा हुन चाहन्छु। आजको लागि कार्यक्रमबाट म बिदा हुन्छु। तर तपाईँहरूलाई जाँदा जाँदै रबिन एन्ड न्यू रिभोल्युसनकै अर्को एउटा नयाँ गीत, नयाँ त नभनौँ या पुरानै गीत हो, रबिन एन्ड लुजाकै मार्फत आएको गीत नेपाल। हजुर, यो गीत छोड्दै तपाईँहरूबाट म बिदा हुन चाहन्छु। अर्को हप्ता फेरि भेट्ने बाचाका साथमा। हजुर हवस् त, गुड नाइट।
देखो मेरो छाया हिँड मसँगै अंगाल मारेर टुरुकिलको भेटमा हामीले सपना गरेको हेर हाम्रो कल्पना किन माया मारेको।
1, 2, 3, 4
म बुझ्न सकिनँ